यो रेडियो नेपाल हो। अब निर्मला ठकुराटीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मीटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्ने सरकारको निर्णय। हस्तकला मार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। मनसूनजन्य विपद व्यवस्थापनबारे प्रतिपक्षीद्वारा राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै। र पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढ़ीमा परि 40 भन्दा बढ़ीको मृत्यु।
इन्टरनेट नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न एस्ट्रिक 14 हेस टाइल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले मीटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले मीटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मीटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
5 अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
मन्त्री परिषद बैठकले गणेश नेपाली आत्मदाह घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको जानकारी मन्त्री पोखरेलले दिनुभयो।
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने।
मन्त्री पोखरेलले 2085 भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्कमा पूर्ण छूट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले आर्थिक ऐन 2083 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने तथा श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै बैठकले गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुवरलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति निर्माण, व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल हस्तकला व्यवसाय महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो गर्नुभएको छलफलमा वहाँले सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको 5% रकम 3 यता रोकिएकामा त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वस्त हुन व्यवसायीलाई आग्रह गर्नुभयो। यस्तै प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात अहिलेसम्म सो घोषणामा भइरहेकामा त्यसको साटो बीजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गरिने पनि आश्वस्त पार्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले उपत्यकामा हस्तकला ग्राम खड़ा गर्ने र सातै प्रदेशमा हस्तकला सम्बन्धी सिप प्रशिक्षण केन्द्र खोल्ने विषयमा विशेष चासो देखाउनु भएको छ। छलफलमा नेपाल हस्तकला व्यवसाय महासंघका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो। महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको बताउनुभयो। प्रतिपक्षी दलहरूले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानकर्षण गराउन हिजो राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको ध्यानकर्षण प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा मनसून सक्रिय भएसँगै देशभर बाढ़ी पहिरो डुबान चट्याङ र हिमताल विस्फोटको जोखिम बढ़िरहेको र यस्तो अवस्थामा सरकारको पूर्व तयारी पर्याप्त नरहेको भन्दै गृहमन्त्रीसँग स्पष्ट जवाफ मागिएको छ। प्रस्तावमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083ले यस वर्ष देशभर 51,868 घरधुरीका 2,26,661 नागरिक मनसूनजन्य विपदबाट प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख छ। तापक्रम वृद्धि, आकस्मिक बाढ़ी पहिरो र हिमताल विस्फोटको जोखिम पनि बढ़दै गएको हुनाले समयमै प्रभावकारी तयारी आवश्यक रहेको जरूरी सार्वजनिक महत्वको ध्यानकर्षण प्रस्तावमा भनिएको छ। ध्यानकर्षण प्रस्तावमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व रिक्त रहेको विषय पनि उठाइएको छ। त्यस्तै संघ प्रदेश र स्थानीय तहबीचको समन्वय, प्राधिकरणको नेतृत्व रिक्तताको समाधान, विपद पूर्व सूचना प्रणालीको प्रभावकारिता तथा दुर्गम क्षेत्रका नागरिकसम्म सूचना पुर्याउने वैकल्पिक संयन्त्रबारे पनि सरकारले जानकारी दिनुपर्ने माग गरिएको छ। यसका साथै विपदपछिको उद्धार राहत र पुनस्थापनाको तयारी तथा जोखिमयुक्त समुदायको सुरक्षाका लागि सरकारले गरेका तयारीबारे राष्ट्रिय सभालाई विस्तृत जानकारी गराउन प्रस्तावमा माग गरिएको छ। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन कानूनको कार्यान्वयन अवस्थाको अध्ययन शुरू गरेको छ। समितिद्वारा गठित ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिले ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो। उपसमितिलाई नेपालमा हाल कार्यान्वयनमा रहेका कानून अध्ययन गरी ऐन कार्यान्वयनमा मापन गर्न उपयुक्त ऐन वा ऐनका कुनै दफा वा कुनै व्यवस्था प्राथमिकता सहित सिफारिश गर्न कार्यक्षेत्र तोकिएको छ। यस्तै ऐन कार्यान्वयन मापनका सम्बन्धमा कम्तीमा तीनवटा मुलुकको अभ्यास अध्ययन गर्न, आवश्यकता अनुसार सम्बन्धित सरकारवालासँग छलफल गर्न र 30 दिनभित्र समिति समक्ष प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको समितिका सभापति रोकायाले जानकारी दिनुभयो। समितिले विधायकी अन्तर सम्बन्ध अध्ययन गरी सिफारिश गर्न सांसद सुरेश आले मगरको संयोजकत्वमा बेग्लै उपसमिति पनि गठन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48औं स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतका कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। विक्रम सम्वत 1981 असार 15 गते रामेछापमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढ़ाउनु भएको थियो। पुष्पलालले कार्ल मार्क्स र फेडरिक एंगेल्सद्वारा लिखित कम्युनिष्ट मेनिफेस्टोको पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेख मार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्नुभएको थियो। विक्रम सम्वत 2006 वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी साक्यसँग मिलेर उहाँले भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो। नेकपा स्थापना गर्नुअघि विक्रम सम्वत 1998 उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राम राजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्नुभएको थियो। नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त आन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत उहाँले राख्नुभएको थियो। उहाँको विक्रम सम्वत 2035 साल साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। स्मृति दिवसका अवसरमा आज नेकपा एमाले राजधानी प्रदेश कमिटिले एक कार्यक्रमको आयोजना गरेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी लगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको जनाएका छन्। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पत्र मार्फत मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई आफ्ना तर्फका मन्त्रीहरूको संयुक्त राजीनामा पेश गर्नुभएको हो। प्रदेश सरकारहरूमा गठबन्धन उलट पुलट बारे विभिन्न दलहरू बीच शीर्ष तहमा संवाद चलिरहेका बेला एमाले बागमतीका सम्बन्धमा यस्तो निर्णय लिएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनैतिक शक्ति बीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। जनकपुरधाममा हिजो आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा संयोजक दाहालले परिवर्तनका पक्षमा संघर्ष गरेका राजनैतिक दलहरू बीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताउनुभयो। संयोजक दाहालले वामपन्थी कम्युनिष्ट घटकहरू बीच ध्रुवीकरण गर्दै एकताको पहलकदमी भइरहेको र सहकार्यका विषयमा नेकपा एमालेसँग पनि प्रयास भइरहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय र माथतका सबै निकायमा जिम्मेवारी उत्तरदायित्व र नतिजामुखी कार्य संस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। हिजो संचार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उहाँले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुंग्याउने तथा अन्तर निकाय समन्वय आवश्यक पर्ने फाइल 5 दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्न समेत निर्देशन दिनुभएको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको 1 घण्टाभित्रै सम्बोधन गर्नुपर्ने गरी कड़ा निर्देशन जारी गरेको छ। विभागले आफ्ना माथतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। पाल्पाको रिब्दीकोट गाउँपालिकाले अघि सारेको एक बोट 100 नोट कार्यक्रम प्रभावकारी बन्दै गएको छ। एक बोट फलफूल तथा जड़ीबुटी रोप्दा किसानले हातमै 100 रूपियाँ पाउने यस कार्यक्रम अन्तर्गत एक वर्षमै 388 जना किसानले गाउँपालिकामा आवेदन दिएर 37,000 भन्दा बढ़ी फलफूल तथा जड़ीबुटीका बिरूवा रोपेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
रिब्दीकोट गाउँपालिका दुई चितीपानीका 81 वर्षीय खिमानन्द पोखरेलले वन्यजन्तुबाट अन्नबाली जोगाउन मुस्किल भएपछि यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नु भएको छ। अघिल्लो वर्ष पनि सुन्तला कागती मौसम लगायतका 200 बढी बिरूवा लगाइसक्नु भएका उहाँले रिब्दीकोट गाउँपालिकाको एक बोट 100 नोट कार्यक्रमको समेत फाइदा लिनु भएको छ।
फलफूल बिरूवा सुन्तला कागती अरू अन्य फलफूल हुनसक्छ वन्यजन्तु हटाउनको लागि
स्थानीय सरकारले किसानलाई आत्मनिर्भर बनाउन र लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने गर्दछ। यसले गर्दा किसानले रोपेका बिरूवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने गरेका छन्। एक बोट 100 नोट कार्यक्रम निकै राम्रो भएको र अन्य कृषि फर्महरूलाई समेत सहयोग गर्नुपर्ने बताउनुहुन्छ कुसुमखोलाका किसान दिवाकर अरियाल।
कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष लगानी गरिदिने गर्यो भने
रिब्दीकोट गाउँपालिकाले 8 वडामा फलफूलको नमूना बगैंचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष 2082-83 गाउँपालिकाले एक बोट 100 नोट कार्यक्रम अन्तर्गत 388 जना किसानले 37,000 भन्दा बढी बिरूवा रोपेका छन्, जसमा 40,00,000 रूपियाँ बजेट खर्च भएको पालिकाले जनाएको छ। रिब्दीकोटमा फलफूल तथा जडीबुटीको सम्भावना राम्रो रहेकाले बाँझो जमिन उपयोग गर्दै किसानलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषालको भनाइ छ।
अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई कृषितर्फ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैंचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
बाँझो रहेका पाखाहरूमा यति बेला व्यावसायिक फलफूल तथा जडीबुटी खेती हुन थालेको छ। यो कार्यक्रमबाट कसरी फाइदा लिइन्छ त? पालिका अध्यक्ष नारायण बहादुर कार्की।
किसानहरूले एउटा बिरुवा रोप्दाखेरि 100 रूपियाँ पाउने यो वर्ष, अर्को वर्ष 75 पाउने, तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर चार वर्षसम्म हामीले निगरानी पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
एक बोट सयको नोट कार्यक्रमले बाँझो जमिनको सदुपयोग मात्र भएको छैन, किसानलाई व्यावसायिक बन्न समेत प्रेरित गरेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन शुरू गर्न नसकेका 218 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन शुरू गर्नुपर्ने अन्तिम मिति आरसीओडी थप्ने प्रक्रिया अघि बढ़ाएको छ। यसका लागि प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। गत असार 32 गते बसेको प्राधिकरण संचालक समितिको बैठकले आयोजनाको भौतिक गति, पीपीए अन्तर्गतका दायित्वको कार्यान्वयन र आरसीओडीको अवस्थाका आधारमा चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार पहिलो चरणमा समूह क र खमा परेका आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ़ाइएको हो। प्राधिकरणका अनुसार हाल 8,292 मेगावाट क्षमताका 320 जलविद्युत आयोजना निर्माणाधीन रहेका छन्। तीमध्ये समूह कमा 4,491 मेगावाट क्षमताका 150 आयोजना छन्। समूह खमा 1,420 मेगावाट क्षमताका 68 आयोजना समावेश छन्। बाँकी आयोजना समूह ग र घमा वर्गीकृत गरिएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा 26 आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ईआईए प्रतिवेदन स्वीकृत गरेको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष 2082-83 32 आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ। यस अवधिमा 26 ईआईए प्रतिवेदन र 6 पूरक ईआईए प्रतिवेदन स्वीकृत भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी गठित समिति टास्क फोर्सले अन्तरिम प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्नुहुँदै हिजो वहाँले देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्नुहुँदै यसको दीर्घकालीन र व्यवहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। वहाँले बाँदरका कारण बाली नष्ट हुने, किसान विस्थापित हुने तथा कृषि उत्पादनमै प्रत्यक्ष असर परेको विषयलाई प्राथमिकताका साथ उठाउँदै उक्त समस्यालाई केवल वन्यजन्तु संरक्षणको दृष्टिले मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोड़िएको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो। बाँकेको जानकी गाउँपालिकाका गीता मौर्याले विदेशमा सिकेको सीप र गरेको कामलाई नेपाल फर्केपछि पनि निरन्तरता दिनुभएको छ। वहाँले दक्षिण अमेरिकी मुलुक पाराग्वेमा रहँदा कुखुरा पालन व्यवसाय गर्नुभएको थियो। नेपाल फर्केपछि पनि मौर्याले कुखुरा पालन व्यवसायबाट राम्रो आमदानी गर्दै आउनु भएको छ। नेपालगंजबाट संवाददाता आलम खानको रिपोर्ट।
देशमा राम्रो आमदनी र सफल व्यवसाय छोडेर आफ्नै जन्मभूमिमा कृषि कर्मलाई रोज्नेहरू बिरलै भेटिन्छन्। बाँकेको जानकी गाउँपालिका द्विकी गीता मौर्याले भने दक्षिण अमेरिकी देश पराग्वेमा सफल कुखुरा पालन व्यवसाय सञ्चालन गरेपछि नेपाल फर्केर फेरि कृषिलाई नै आफ्नो भविष्य बनाउनु भएको छ। नेपालगंज अस्पतालमा सहायक लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै अध्ययनलाई निरन्तरता दिनुभएकी गीता मौर्या उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौँ पुग्नुभयो। त्यसपछि विदेश जाने सपना बोकेर दक्षिण अमेरिकी मुलुक पराग्वे पुग्नुभयो। उहाँले 2000 कुखुराबाट आफ्नै कुखुरा पालन व्यवसाय शुरू गर्नुभयो। 3 वर्षसम्म त्यहाँ व्यवसाय सञ्चालन गरेपछि 2071 सालमा नेपाल फर्किनुभयो। नेपाल फर्किएपछि पनि उहाँले कृषिलाई नै आफ्नो मूल पेसा बनाउनुभयो। अहिले कुखुरा पालन व्यवसायमै रमाइरहनु भएको छ गीता मौर्या।
साउथ अमेरिकाको पराग्वे भन्ने ठाउँमा गए, त्यागेपछि के गर्ने, काम त के गर्नु पर्यो, त्यहाँको भाषा पनि नआउने, अनि त्यहाँ मैले स्टार्टिङ 2000 कुखुरा स्टार्ट गरेँ।
नेपाल फर्किएर पनि कुखुरा पालनको व्यवसाय शुरू गरेपछि राम्रो आमदानी भएको बताउनुहुन्छ मौर्या।
2071 नेपालगंजकै घरमा फेरि मैले सानोबाट व्यवसाय सुरु गरे, स्टार्टिङ पोइन्ट एकदम राम्रो भयो, राम्रो पैसा कमाए, लागिरहेछु कहिलेसम्म हुन्छ।
सरकारले किसानका लागि पेन्सन वा विशेष सामाजिक सुरक्षा प्याकेज ल्याउनु पर्ने आवश्यकता मौर्याले ल्याउनु भयो।
गभर्मेन्टले जब त्यसको श्रम शक्ति कम भएपछि उसले के गर्छ, त्यसको लागि पनि एउटा गभर्मेन्टले चाहिँ एउटा साइडमा एउटा केही सपोर्टिङ पावर राख्नु पर्यो कि किसानलाई चाहिँ त्यहाँबाट आओस् कि म यसमा लाग्यो भने पनि मेरो बुढेसकाल राम्रो जान्छ भन्ने।
विदेशमा सफल व्यवसाय गरेर पनि आफ्नै गाउँ फर्केर कृषिलाई जीवनको आधार बनाउने गीता मौर्याको यात्रा धेरै युवाको लागि प्रेरणाको स्रोत बनेको छ। उहाँको अनुभवले आधुनिक कृषि, किसान मैत्री नीति र सामाजिक सुरक्षाको आवश्यकता एकैसाथ उजागर गरेको छ। आलम खान, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढ़ीमा परि 40 जना भन्दा बढ़ीको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। बाढ़ीमा दर्जनौ व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय संचार माध्यम टोलो न्यूजले जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार बाढ़ीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी नै रहेको छ। कंगोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या करिब 1,000 पुगेको छ। सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार यस प्रकोपमा हालसम्म कम्तीमा 999 जनाको मृत्यु भएको छ। कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशमा 2,473 जना संक्रमित भएका, जसमध्ये 737 जना बिरामी आइसोलेशन र अस्पतालमा उपचाररत रहेका छन्। गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको मध्ये एक भएको अधिकारीले बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भारतको कोलकत्ताबाट विराटनगरमा रहेको एकीकृत जाँच चौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि विराटनगरका उद्योग व्यवसायी उत्साहित देखिएका छन्। उद्योगका लागि तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ लगायतका सामग्री कार्गो रेलबाट ल्याउँदा सड़क मार्गको तुलनामा 35-40% ढुवानी खर्च कम पर्ने मोरङ व्यापार संघका अध्यक्ष अनुप राठीले बताउनुभयो। कार्गो सेवाले बन्दरगाहमा लाग्ने विलम्ब शुल्क लगायतका शुल्क समेत घट्ने भएकाले नेपाली उद्योगी व्यवसायीलाई बहुआयामिक लाभ हुने अध्यक्ष राठीको भनाइ छ। कार्गो रेलका लागि विराटनगरमै कार्यालय खोली कन्टेनर समेत उपलब्ध हुन थालेपछि नेपाली उद्योगको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि भई नेपाली उत्पादनको निर्यात समेत बढ्ने संघका महासचिव सञ्जय कुमार श्रेष्ठले बताउनुभयो। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई आगामी 6 महिनाभित्र पुनः सञ्चालनमा ल्याउने जनाएको छ। बैंकका निक्षेपकर्ताले बचत रकम फिर्ताको माग गर्दै आन्दोलन गरेपछि राष्ट्र बैंकले बैंक खारेज नगरी नयाँ संरचनामा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको हो। बैंकलाई लिक्विडेशनमा लैजाँदा निक्षेपकर्ताको थप क्षति हुने र बैंकिङ प्रणाली प्रतिको विश्वास कमजोर हुने भएकाले पुनर्संरचनाको विकल्प रोजिएको नेपाल राष्ट्र बैंकका उपनिर्देशक टीकाराम खतिवडाले बताउनुभयो। राष्ट्र बैंकको आश्वासनपछि निक्षेपकर्ताको आन्दोलन समेत स्थगित भएको छ। बैंकमा झण्डै 3,20,00,000,000 रुपियाँ बराबरको वित्तीय अनियमितताको आरोप लागेपछि लामो समयदेखि निक्षेपकर्ताहरू बचत रकम फिर्ताको माग गरी आन्दोलन गर्दै आएका थिए। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तार तथा विद्युत प्रणालीलाई थप प्रभावकारी बनाउन चिनिया कम्पनी हुबावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डारण सम्बन्धी 2 नयाँ प्रविधि सार्वजनिक गरेको छ। हुबावेले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा फ्युजन सोलर 9.0 स्मार्ट ऊर्जा र लुटेरा ग्रिड फर्मिङ विद्युत ऊर्जा भण्डारण प्रणाली सार्वजनिक गरेको हो। नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबढ हुने भएकाले ऊर्जा भण्डारणका लागि यो प्रविधि उपयोगी हुने कम्पनीले जनाएको छ। विशेष गरी सौर्य ऊर्जाको उत्पादन दिनको समयमा केन्द्रित हुने र मागको समय फरक हुने भएकाले ऊर्जा भण्डारण प्रणालीले विद्युत व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले बताउनुभयो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बुधबार 13.95 अङ्कले घटेर 2712.54 बिन्दुमा कायम भएको छ। बुधबार विभिन्न 13 उपसमूह मध्ये 2 उपसमूह बाहेक सबै उपसमूहहरू घटेका छन्। बुधबार विभिन्न कम्पनीका करिब 1,13,62,000 कित्ता सेयरहरू झण्डै 5,19,00,00,000 रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणको अक्सनमा 129 खेलाड़ीलाई समावेश गरिने भएको छ। एनभीएलले बुधबार अक्सनमा क्याटेगोरी एमा 56 र क्याटेगोरी बीमा 73 खेलाड़ी रहने जानकारी दिएको हो। अक्सन आइतबार हुँदैछ। क्याटेगोरी एकका खेलाड़ीको न्यूनतम मूल्य 1,00,000 र अधिकतम मूल्य 1,20,000 रुपियाँ रहनेछ। यसै गरी क्याटेगोरी बीका लागि न्यूनतम मूल्य 50,000 अधिकतम मूल्य 70,000 रुपियाँ तोकिएको छ। यसअघि नै मार्की खेलाड़ी तथा प्रशिक्षक सार्वजनिक भइसकेको छ। नेपाल भलिबल संघको प्राविधिक सहयोग र कडिया ग्रुपको आयोजनामा हुन लागेको फ्रेन्चाइज पुरुष भलिबल लीगमा 6 टोलीको सहभागिता रहनेछ। प्रतियोगिता त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेप बहुउद्देश्य कवडहलमा भदौ 12 गतेदेखि 20 गतेसम्म हुँदैछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजीएफले हरेक वर्ष आयोजना गर्ने एनएसजीएफ पल्सर स्पोर्ट अवार्ड 2082 को मिति घोषणा भएको छ। बुधबार मञ्चले काठमाडौँमा एक कार्यक्रम गर्दै अवार्डको 23 संस्करण भदौ 18 गते नेपाल पुलिस क्लबको डब्ल्यू पिभिलियनमा गर्ने घोषणा गरेको हो। अवार्डको लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ। गोल्छा ग्रुप लगातार 19 पटक अवार्डसँग जोडिएको हो। दुई बीच अघिल्लो वर्ष नै 5 वर्षका लागि सम्झौता भएको थियो, जुन दोस्रो वर्षमा चलिरहेको छ। सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गर्नुभयो। मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्ट अवार्ड 2082 नौ विधामा अवार्ड प्रदान गरिने जानकारी दिनुभयो। त्यसमा वर्षका उत्कृष्ट खेलाड़ी पुरूष, वर्षका उत्कृष्ट खेलाड़ी महिला, युवा वर्ष खेलाड़ी, वर्ष प्रशिक्षक, पिपुल्स चोइस अवार्ड, पारा एथलेटिक सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड रहेको छ। वर्ष खेलाड़ी पुरूष, महिला, युवा, प्रशिक्षक र पिपुल्स चोइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ। लाइफ टाइम स्पेशल पारा एथलेटिक र एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ। वर्ष खेलाड़ी पुरूष, महिला, पिपुल्स चोइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनै 1,00,000 रुपियाँ प्रदान गरिनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्ने सरकारको निर्णय। हस्तकला मार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। मनसुनजन्य विपद व्यवस्थापन बारे प्रतिपक्षीद्वारा राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै। र पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढ़ीमा परि 40 भन्दा बढ़ीको मृत्यु। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।